आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
क्षमा विराजमान प्रभु परमेश्वरलाई महिमा, अति उच्चमा विराजमान प्रभु परमेश्वरलाई महिमा, स्तुति प्रशंसा आज अनि सर्वदा, स्तुति प्रशंसा आज अनि सर्वदा, तारा पृथ्वी समुद्र वहाको सृष्टि हुन्, आकाशका तारा पृथ्वी समुद्र वहाको सृष्टि हुन्, लिनुहोस् प्रभु
प्रभु राजगर्नु सधैँ मेरो
जीवनमा अति उच्चमा विराजमान प्रभु परमेश्वरलाई महिमा अति उच्चमा विराजमान प्रभु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। त मित्र, अब हामी वचन अध्ययनतिर लागौं होला। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गर्नेछौ। जीवित बुबा, आज पनि हामी तपाईँ कहाँ आएका छौं बडो दिनता र नम्रताको साथ, यो आशा गर्दै आज पनि हामीलाई हाम्रो हृदयको आवश्यक अनुसार आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ। तपाईँ हामीलाई आफ्नो वचनको रहस्य बुझ्न मन दिनुहोस्, ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस्। साथै जे जति आज हामी सिक्छौं प्रभु, त्यो हामी आफ्नो व्यवहारिक जीवनमा पनि लागू गर्न सकौं। यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन उपदेशक 5 अध्यायबाट देख्न गइरहेका छौं। सुलेमानले आफ्नो जीवनको सन्तुष्टिको निम्ति अर्को कुराको कोशिश गर्दछन्। उसले धर्ममा सन्तुष्टि प्राप्त गर्न कोशिश गर्दछन् र उसले त्यसबाट पनि सन्तुष्टिको प्राप्त गर्न सक्दैनन्। म धेरै कुराहरू भन्न गइरहेको छु जुनले तपाईँलाई अचम्म पार्न सक्छ। के तपाईँलाई थाहा छ कि धर्मले यस संसारमा मानिसलाई कति पनि असल गरेको छैन, फाइदा गरेको छैन, त्यसले हजारौंलाई बोझ मात्र बोकाएको छ। मित्र, यदि तपाईँसँग खालि धर्म मात्र छ भने म सल्लाह दिन्छु कि यसबाट मुक्त हुनुहोस्, यसबाट बाहिर आउनुहोस् र यसलाई ख्रिष्टसँग साट्नुहोस्। म व्यक्तिगत रूपमा बुझ्दिन कि ख्रिस्टियनिटीलाई कसैले धर्म भन्न सक्छ। ख्रिस्टियनिटीसँग कुनै धर्मानुष्ठान, धार्मिक कृत्य, कर्मकाण्ड, धर्मविधि जस्ता कुरा दिइएको छैन। के तपाईँले कहिले त्यो कुराको सोच्नु भएको छ? यही नै कारण हामीसँग विभिन्न प्रकारका मण्डलीहरू, कलेसियाहरू छन्, जससँग विभिन्न प्रकारका आराधना गर्ने तरिकाहरू छन्, विभिन्न तरिकामा आराधना गरिन्दछन्। ख्रिस्टियनिटी कुनै एक विधि वा रीति संस्कारमा बन्धित छैन। किन? किनभने ख्रिस्टियनिटी व्यक्ति हो, पर्सन हो। ख्रिस्टियन हुनको अर्थ हो तपाईँ ख्रिस्टलाई विश्वास गर्नुहुन्छ। धर्म कति पनि मानिसहरूलाई सहयोगी मददगार भएको छैन। त सबभन्दा पहिले हामी देख्छौ सुलेमानले धर्ममा सन्तुष्टिको खोज छन्। सुलेमानको कुरालाई सुन्नुहोस्, अति नै भएन। उपदेशक 5:1 पदमा भन्छन्, परमेश्वरको भवनमा जाँदा होशियारसित जाऊ, सोच विचारै नगरी पाप गर्ने मूर्खहरूले चढ़ाएको बलिदान भन्दा श्रद्धाको भावनामा जानु असल हो। मित्र, कुनै कुनै चर्चहरूमा जाने काम केवल समयको बर्बादी मात्र होइन, त्यहाँ जान गलत पनि हो। कुनै लिबरलहरूलाई पुलपिट दिने काम तपाईँको गलत मंजूरी स्वीकृति हो। तपाईँले झुट्टा शिक्षकहरूलाई आफ्नो मण्डलीको कलिसियाको पुलपिट दिने काम गलत कुरा हो। यो गलत कुरा हो जब तपाईँ एक मौलिकवादी पास्टरलाई सहायता दिनुहुन्न जो सत्य परमेश्वरको वचन दिइरहेको छ। सुलेमान धार्मिक बन्ने कोशिश गरे, उनी मन्दिरमा गए, तर उनले चेतावनी दिन्छन्, त्यहाँ होशियारसँग जाओ, आफ्नो मुख बन्द गर, चुपचाप बस, आफूले गर्ने हरेक कुरामा सोच विचार सहित गर। अनि दुई पदमा भन्छन्, बोल्नमा हतार नगर, परमेश्वरको उपस्थितिमा बिना सोच विचारको बोली ननिस्कोस्। परमेश्वर स्वर्गमा हुनुहुन्छ, तिमीहरू चाहिँ पृथ्वीमा, यसै कारण तिमीहरूको वचन थोरै होस्। सुलेमान चेतावनी दिइरहेका छन्, कुनै आवेश भावनाको दबाव चाप मुनि आएर कुनै निर्णय नबनाऊ। सिनेमाहरू हेरेर रुह, तर त्यो यहाँ चर्चमा नगर। प्रतिज्ञा पत्रमा सही नगर, हस्ताक्षर नदेऊ। यदि तिमीले कुनै घर वा कोठाहरू भाडामा लिन गइरहेका छौ भने त्यसको निम्ति हस्ताक्षर गर्न सही छाप गर्न मुनासिब कुरा हो, तर तिमी आफै स्वयंलाई लिखितमा परमेश्वर कहाँ अर्पण समर्पण नगर। अर्को शब्दमा यसलाई धर्म बनाऊ, रीति वा विधिद्वारा भएर जाऊ, तर यथार्थताबाट बच। मित्र, सुलेमान मात्र त्यो एक मानिस होइनन् जसले त्यसको कोशिश गरे, प्रयत्न गरे। त्यहाँ हाम्रा चर्चहरूमा धेरै बेखुसी अहर्षित मानिसहरू छन्। तिनीहरू कहिले पनि भाग लिँदैनन्, तर तिनीहरू खालि सानो मिठो धर्मानुष्ठान, कर्मकाण्ड वा रीतिथिति र विधिहरूमा भएर मात्र जान्छन्। मित्र, त्यो भन्दा जीवित रहितपन केही कुरा छैन। अनि पद तीनमा भनिएको छ, समझदारको हातमा धेरै काम हुन्छन्, मूर्ख चाहिँ धेरै बोल्छ तर त्यसमा धेरै बकबक मात्र हुन्छ। आज धेरै त्यस्ता मानिसहरू छन् जो खालि मुखले मात्र बोल्छन् तर त्यसको व्यवहारिक रूपमा लागू गर्दैनन्। तिनीहरूको कुरा खालि बकवास मात्र हुन्छ। अनि चार पदमा भनिएको छ, परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्दछस् त्यो पूरा गर। जब प्रचारकले प्रचार पश्चात निर्णयको निम्ति आगे बोलाउँछन् त्यस बेला आगे नजानुहोस्, जबसम्म तपाईँ परमेश्वरसँग खास सम्बन्ध कायम गर्न चाहनुहुन्न। अमित्र, उहाँलाई आफ्नो हृदय दिनुभएको छैन वा दिन चाहनुहुन्न भने। मलाई धेरै साथीहरूले भन्ने गर्छन्, आलोचना पनि गर्छन् कि मेरो प्रचारको अन्तिममा निर्णय बनाउनको निम्ति मानिसहरूलाई सामने पुलपिटमा बोलाउँदिन भनेर। मेरो विचारमा यो एक प्रकारको प्रदर्शन मात्र हो। म महसुस गर्छु कि तिनीहरूले ख्रिष्टको निम्ति आफ्नो निर्णय त्यहाँ नै बनाउन सक्छन् जहाँ तिनीहरू बसिरहेका छन्। ओ, कति धेरै मानिसहरू ठूलो सभामा प्रचारकद्वारा ख्रिष्टको निम्ति निर्णयको लागि निमन्त्रण दिँदा अघि आउँछन्, जबकि तिनीहरू वास्तवमा आफ्नो हृदय ख्रिष्टलाई दिएका हुँदैनन्। यहाँ सुलेमान भन्छन्, परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर, आफ्नो भाकल नतोड्नुहोस् जुन परमेश्वरसँग राख्नु भएको छ, त्यसलाई पूरा गर्नुहोस्, किनकि तपाईँले परमेश्वरसँग प्रतिज्ञा बनाउनु भएको छ। आज त्यहाँ धेरै धर्मपरायण कुराहरू प्रतिज्ञाहरू गरिन्दछन् जुन बिल्कुल अर्थविहीन छन्, व्यर्थका छन्, किनभने त्यो कहिले पनि पूरा गरिँदैनन्। के तपाईँलाई थाहा छ कि परमेश्वरले भाकलहरू वा प्रतिज्ञाहरूको बारेमा व्यवस्था दिनुभएको छ? लेवी 27 अध्याय पढ्नुहोस्। मेरो मित्र, जब तपाईँ परमेश्वरसँग भाकल वा प्रतिज्ञा गर्नुहुन्छ, तपाईँले त्यसको बारेमा भाकल गर्दा भन्दा पहिले धेरै सोच विचार गरेर त्यो भाकल त्यो प्रतिज्ञा बनाउँदा उक्तम होला, किनभने परमेश्वर तपाईँले त्यसको पूरा पालन गरेको आशा गर्नुहुन्छ। त्यहाँ धेरै मानिसहरू छन् जो कति पनि मिसनरी छैनन्, धेरै प्रचारक जो आज पुलपिटबाट बाहिर छन्, किनभने तिनीहरूले परमेश्वरलाई प्रतिज्ञा गरे जुनको तिनीहरूले गम्भीरपूर्वक लिएनन्। यो धार्मिक औपचारिकता, धार्मिक अनुष्ठान होइन जब तपाई परमेश्वरसँग व्यवहार गरिरहनु भएको छ। तपाई त्यस व्यक्तिसँग व्यवहार गरिरहनु भएको छ जसले तपाईँको कुराको सुन्नुहुन्छ र आशा गर्नुहुन्छ कि तपाईँको प्रतिज्ञाको पालन गरे, यानि तपाईँले त्यो प्रतिज्ञाको आफ्नो जीवनद्वारा पालन गरेको। अनि चार पदमा हामी देख्छौ यहाँ यस प्रकार लेखिएको छ, परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न, जे भाकल गर्दछस् त्यो पूरा गर। अनि पाँच र छ पदमा भनिएको छ, भाकल गरेर पनि पूरा नगर्नु भन्दा त भाकल नगरेको असल हो, तेरो आफ्नै जिब्रोले तँलाई पाप गर्न नलाओस्, औ त्यसपछि परमेश्वरका दूतको सामने त्यो त भूल भएको हो भनी नभन, नत्र त तेरा वचनहरूले गर्दा परमेश्वर सौन हुनेछ र तैले प्राप्त गरेका तेरा सबै सफलता विफल हुनेछ। परमेश्वरसँग भाकल प्रतिज्ञा गरिसकेपछि हामीले यो भन्नु हुँदैन, ओ प्रभु भूल भयो, मैले त्यो नभन्नु पर्ने थियो, खास मेरो तात्पर्य त्यो थिएन, हामी जीवित परमेश्वरसँग व्यवहार गरिरहेका छौं। मित्र, परमेश्वर वास्तविक हुनुहुन्छ र हामी उहाँसँगको हाम्रो व्यवहारहरूमा अति नै धेरै होशियार हुन आवश्यक छ। अनि सात पदमा भनिएको छ, धेरै दर्शनहरू र धेरै कुराहरूमा पनि धेरै व्यर्थताहरू हुन्छन्, तर तैले चाहिँ परमेश्वरको भय मान। दर्शन शास्त्रहरूमा र कुराहरूमा धेरै व्यर्थताहरू पनि हुन्छन्, त्यो सबै प्रकारको रित्तोपना खालीपना हो। परमेश्वरसँगको व्यक्तिगत सम्बन्धको लागि कुनै प्रतिस्थापक वा सट्टाको कुरा छैन। धेरै मानिसहरू भन्छन्, मैले दर्शन देखेको छु वा मैले अनुभव पाएको छु, अनि तिनीहरू आफ्नो विश्वास त्यसमा लगाइरहेका छन्। त्यहाँ धेरै मानिसहरू छन् अरू जसले अरू त के परमेश्वरको वचनको जाँच गर्न अनुभवको प्रयोग गर्छन्, बरु त्यसको ठिक विपरीत हुनुपर्छ, सबै अनुभवहरू परमेश्वरको वचनद्वारा जाँचिनु पर्दछ। हामीलाई पहिलो योहन्ना चार अध्याय एक पदमा भनिएको छ, आत्माको जाँच गर्न, त्यो कुरा देख्नलाई कि ती परमेश्वरबाट हुन् या होइनन्। धेरै मानिसहरू अनुभवतिर जान्छन् र त्योद्वारा जिउँदछन्। त्यो केवल धर्म मात्र हो, त्यो भावनाको देखावटी हो। मेरो मित्र, तपाईँको विश्वास अनुभवमा आश्रित छ या त्यो परमेश्वरको वचनमा आश्रित छ? तपाईसँग धर्म छ या तपाईसँग ख्रिष्ट? अनि आठ पदमा हामी देख्छौ यहाँ यस प्रकार लेखिएको छ, यदि तैले कुनै प्रान्तमा गरीबको अत्याचार भएको औ त्यसको अधिकार र न्याय इन्कार भएको देखिस भने जे भइरहेको छ त्यसमा अचम्म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाएका हुन्छन् र सबैभन्दा ठूला अधिकारीले तिनीहरू सबैमाथि हेर विचार गर्छन्। मित्र, केवल हाम्रो मुलुकमा मात्र होइन, प्राय हरेक देशमा मुलुकमा गरीबी योजना कार्यक्रममा भ्रष्टाचारको बारेमा सुन्ने गर्छौ। त्यहाँ धेरै मानिसहरू छन् जो गरीबको खर्चमा धनी बन्ने कोशिश गरिरहेका छन्। परमेश्वरले त्यसको इन्साफ गर्नुहुनेछ। यहाँ पद आठको अन्तिम खण्डमा भनिएको छ, सबैभन्दा ठूला अधिकारीले तिनीहरू सबैमाथि हेर विचार गर्छन्, परमेश्वर के भइरहेको छ त्यसको चियो गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। म सोच्दछु कुनै विश्वासी त्यस्तो योजना कार्यक्रममा छन् जुनमा उसले भ्रष्टाचार देख्छन्, त्यसबेला त्यसबाट उनी अलग बस्नुपर्छ। यदि तपाईँले त्यस योजनामा भ्रष्टाचार देख्नुहुन्छ भने परमेश्वरले पनि त्यही नै देख्नुहुन्छ र परमेश्वरले त्यससँग दण्डमा व्यवहार गर्नुहुनेछ। विश्वको इतिहासले यसको साक्षी बोकेको छ। सरकारहरूले गरीबहरूको लागि के गर्छन् सो कुराको परमेश्वर हेर्नुहुन्छ, चियो गर्नुहुन्छ। गरीबलाई शोषण गर्ने सरकारहरू पतन भएका छन्। त्यसको उदाहरण फ्रेन्च रिभोल्युसन, त्यो कति पनि असल कुरा थिएन, त्यो भयानक कुरा थियो। म सोच्दछु कि राष्ट्रको भ्रष्टतामाथि परमेश्वरको दण्ड थियो जुनमा केही मानिसहरू धेरै गरीबको खर्चमा जिइरहेका थिए। परमेश्वरले गरीब दिन दुखीको छुटकाराको बारेमा भन्ने शास्त्रमा धेरै कुराहरू छन्। जब प्रभु येशु फेरि राज्य युग अवधिमा शासन गर्न आउनुहुनेछ, जुनलाई हामी हजार वर्षीय राज्य युग यानि मिलेनियम किङडम भन्छौ, त्यस बेला उहाँले राष्ट्रमा समान न्याय र इन्साफमा अनि धार्मिकतामा शासन गर्नुहुनेछ र मानिसहरूमाथि कुनै कुराको खाँचो हुने छैन। अमित्र, हामीले देख्यौं कि सुलेमानले जीवनमा सन्तुष्ट पाउनको निम्ति विभिन्न कुराहरूको कोशिश गरे। उसले विज्ञानको यानी प्राकृतिक नियमहरूको अध्ययनको कोशिश गरे। उसले दर्शन शास्त्र, बुद्धि, सुख विलास र भौतिकवादको कोशिश गरे। उसले अहिलेको निम्ति, वर्तमानको निम्ति जिउने दर्शन शास्त्रको कोशिश गरे। उसले भाग्यवादको निम्ति कोशिश गरे। उसले स्वार्थवादको कोशिश गरे, यानि आफू स्वयंको निम्ति जिउने कामको। त्यसपछि उसले धर्मको कोशिश गरे। अहिले हामी देख्छौ सुलेमान अर्को शोध यानि खोज वा अनुसन्धानमा जान्छ। सुलेमानसँग संसारमा आनन्द गर्ने हरेक कुरा थियो। आनन्द, मोज, भोग विलास गर्न उससँग प्रशस्त धन सम्पत्ति थियो। उनी सम्भवत यो संसारमा सबभन्दा धनी मानिस थिए। उसले प्रशस्त सुन थुपारेका थिए। उसले चाहेका कुनै कुरा पनि उसले किन्न सक्थे। सुलेमानको धन सम्पत्ति नै त्यो एक त्यस्तो कुरा थियो जुनले अन्त्यमा राष्ट्रको पतनमा ल्याएथ्यो। वरिपरिका आसपासका राष्ट्रहरूको लोभ लालच बढ़िरहेको थियो उसमाथि, उसको धन सम्पत्तिमाथि। तिनीहरू पनि त्यस धन सम्पत्तिको केही पाउन आगे बढ़न चाहन्थे, युद्ध गर्न चाहन्थे। परमेश्वरले इसरायलको वरिपरि रक्षाको पर्खाल राख्नु भएको थियो, तर त्यो पर्खाल भत्कियो र परमेश्वरले अन्य राष्ट्रहरूलाई इसरायलमा आएर त्यहाँका कुराहरू लान अनुमति दिनुभयो। अहिले सुलेमान यहाँ धन सम्पत्तिको आनन्द उठाउने काम र धन सम्पत्तिको पछ्याउने काममा सन्तुष्टिको खोज्छन्। भनिएको छ दश पदमा, जुन मानिसले रूपियाँ पैसाको लोभ गर्छ त्यसलाई कहिले प्रशस्त हुँदैन, औ धेरै धन सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख भोग पाउने छैन, यो पनि व्यर्थ हो। अमित्र, कुनै उद्योगपतिले पूरा सालमा अति नै धेरै नाफा कमाउन सक्ला, तर त्यसले उसलाई सन्तुष्ट गराउँदैन। कुनै मानिससँग धेरै पैसा होला तर त्यसले उसलाई सन्तुष्ट गराउँदैन। धन सम्पत्तिले जीवनमा कहिले पनि सन्तुष्ट ल्याउँदैन। धन सम्पत्ति आफैमा खराब गलत कुरा होइन। शास्त्रले कहिले पनि धनको निन्दा गर्दैन, तर यसले धनको, पैसाको, प्रेमको चाहिँ निन्दा गर्दछ। पहिलो तिम्मोथी 6:10 पद अनुसार पैसा स्वयं सबै प्रकारको खराबीको जड होइन, तर पैसाको प्रेम चाहिँ सबै प्रकारका खराबीहरूका जड हो। धनको निम्ति धन जम्मा गर्नु, सञ्चय गर्नु गलत कुरा हो। पैसा प्रति मानिसको मनोवृत्ति, व्यवहार खास मामला हो। हामीले आफ्नो पैसा वा व्यापारबाट नाफा कमाउने कुरा स्वयंमा कुनै गलत खराबी छैन, तर गलत खराबी चाहिँ त्यस मानिसमा छ जो त्यसमा रहन्छ। मित्र, पैसाको लोभ नै गलत कुरा हो। पैसाको लोभले मानिसहरूलाई अझ धेरै धनको खातिर धन कमाउन कोशिश गर्न लगाउँदछ, अझ धेरै धन कमाउनलाई उत्प्रेरित गर्दछ, लोभको जगाउँदछ, अनि यसको निम्ति मानिसहरू कुनै हदसम्म जान तयार हुन्छन्, कारण उसको हृदय कहिले पनि सन्तुष्ट हुँदैन। पैसाको लोभ चाहिँ गलत हो। यहाँ भनिएको छ दश पदमा, जुन मानिसले रूपियाँ पैसाको लोभ गर्दछ त्यसलाई कहिले प्रशस्त हुँदैन, औ धेरै सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख भोग पाउने छैन, यो पनि व्यर्थ हो। अनि 11 पदमा भनिएको छ, जब धन सम्पत्ति बढ्छ तब खाने मुख पनि धेरै बढ्छ, औ धन सम्पत्ति हेर्न बाहेक उसलाई अरू के लाभ हुन्छ र? मित्र, संख्याको दृष्टिकोणमा वृद्धिको खातिर केवल वृद्धि कति पनि असल छैन। यो कुरा व्यापार वा अरू त के ख्रिस्टियन संस्था वा चर्चहरूको निम्ति पनि सत्य कुरा हो। एकजना महान प्रभुका दास डाक्टर मेगीले यसै प्रसंगमा भनिरहेका थिए, सालौं म अति नै ठूलो चर्चको पास्टर थिए। त्यति ठूलो चर्चमा खाली चर्चमा सदस्य बढ़ाउने काम मात्र त्यति मजाको भेटाइन, त्यसमा मात्र कति पनि आनन्द छैन। प्रभुले मलाई सिकाउनु भयो, परमेश्वरको महिमाको लागि वृद्धि मेरो जीवनमा मेरो एक उद्देश्य हुनुपर्छ। मैले यो लक्ष्य मेरो सामने राखे, प्रचार तिमी एउटा काम गर, परमेश्वरको वचन बाहिर दियो, अनि यही नै हरेकको लक्ष्य हुनुपर्छ। 12 पदमा भनिएको छ, पद 12मा, थोरै खाओस् कि धेरै खाओस्, परिश्रम गर्नको निन्द्रा मिठो हुन्छ, तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निन्द्रै लाग्दैन। ओ मित्र, यो कति धेरै सत्य छ। मलाई लाग्दैन कि यसको निम्ति कुनै वर्णनको आवश्यक छ, यो स्वयं सिद्ध छ। धनले मानिसहरूमा चिन्ता बढ़ाउँछ, यसले जीवनको आनन्द उठाउने कुराको हैरान गरिदिन्छ, त्यसकारण धेरै धनी मानिसहरू हार्ट अटेक भएर मर्छन्, कारण चिन्ता, असुरक्षा महसुस। अनि तेह्र पदमा हामी देख्दछौ, मैले संसारमा एउटा विशेष खराबी देखे, एउटा मानिसले आफ्नै नोक्सानीको लाभ लागि धन सम्पत्ति सञ्चय गर्दछ। धनले वास्तवमा धेरै मानिसहरूलाई सहायता नगरेर चोट आघात पुर्याउँछ। कहिले कहीँ धनी मानिस भन्दा गरीब मानिस सुखी हुन्छ। तिनीहरूले आफ्नो यो अमूल्य जीवनको खास आनन्द उठाइरहेका हुन्छन्। अमित्र, हामीले आज के देख्यौं भने सुलेमानले जीवनमा सन्तुष्ट पाउन धन सम्पत्तिको पछ्याउने कुरामा शोध अनुसन्धान गरे, तर उसले यो कुरा थाहा पाए कि जीवनमा सन्तुष्ट आनन्द धनले कहिले पनि दिन सक्दैन, त्यसले जीवनको समस्याको समाधान कहिले गर्न सक्दैन। ओ, आज यो वास्तविकता कति धेरैले बुझ्न आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो TWR नेपाल @yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। सक्नुहुनेछ 98 4735 679 8 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।